इस तो अलावा फ्रंट लोड वॉशर एंड ड्रायर, एनर्जी सेवर, एनर्जी स्टार, फिर टीवी सेक्शन एच सोनी, सैमसंग, पैनासोनिक, शार्प, हर साइज से हर ब्रांड द टीवी विद द लोएस्ट प्राइसेस इन द टाउन, सिर्फ ब्रैम्पटन टीवी एंड अप्लायंसेस से। ब्रैम्पटन टीवी एंड अप्लायंसेस, 801 बोवे ड्राइव वेस्ट ब्रैम्पटन, या कॉल करो 905-450-2828-905-450-2828.
इस आलमी वबा के दौरान हमारे बच्चों ने साबित किया कि वो कितने मजबूत, साबिर और साबित कदम हैं। लेकिन अब उनके लिए दोबारा यादें बनाने का वक्त है, खानदान और दोस्तों के साथ, टीम अराकीन के साथ, साथियों के साथ। कोविड 19 वैक्सीनेशन से बच्चों को मदद मिल सकती है दोबारा बच्चे बनने में। अपने बच्चों और उनके आसपास के लोगों के तहफ्फुज़ में मदद करें। दस्तियाबी पर अपने बच्चों की वैक्सीनेशन बुक कराएं। हुकूमत कनाडा की तरफ से एक पैगाम।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नूं मिलेगी, ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहणगे।
SNS लॉयर्स को इन्हां सारे सवालां दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानन ले या सलाह लैण ले अज ही SNS लॉयर्स नूं कॉल करो 416-655-2000।
कोविड 19 करके सारा काम ऑनलाइन हो गया, ग्रोसरी ऑनलाइन हो गई, ट्यूशन ऑनलाइन हो गई, और ता होर कल मेनू रिया ने दसिया कि सोडी फर्नीचर वाले भी हुन ऑनलाइन फर्नीचर सेल कर रहे हैं।
बिल्कुल ठीक सुनिया, ते हुन इना दा स्टोर भी खुल गया है।
ब्रम्पटन दे सब तो वड़े फर्नीचर स्टोर्स विचो एक सोडी फर्नीचर ते हुन कोविड 19 दे दौरान इना दी वेबसाइट sodifurniture.com ते जाओ अते अपनी पसंद दा फर्नीचर सिलेक्ट करो। स्टोर विच आके सेम फर्नीचर देखो अते सेम प्राइस ते लो। इना दी कैनेडी लोकेशन हुन खुल चुकी है। फॉर मोर इन्फॉर्मेशन कॉल 9058747171।
CIBC ग्लोबल मनी ट्रांसफर के साथ अपने परिवार को ज्यादा से ज्यादा खुशियां दें। CIBC ग्लोबल मनी ट्रांसफर की $0 ट्रांसफर फीस का फायदा उठाएं और अपने परिवार तक पहुंचाएं और भी ज्यादा पैसे। आज ही CIBC.com/GMT इवेंट पर जाएं और प्रोमो कोड GMT इवेंट के साथ अपने पहले ट्रांसफर पर $300 तक वापस पाएं। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू।
Ayyo, who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden ya phir silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
A moment of purity in an unpure world. Their fate was decided by their families. But Archana and Manav will choose their own destiny.
Jhoot ki buniyad pe tika rishta kab tak chalega?
Will they choose family?
कौन है हमें दूसरे जो था वो खत्म हो चुका है।
वॉच द Z5 ओरिजिनल पवित्र रिश्ता 2 स्टारिंग अंकिता लोखंडे एंड शहीद शेख, नाउ स्ट्रीमिंग ऑन Z5। सब्सक्राइब नाउ।
आप सुन रहे हैं आपका अपना रेडियो 770 AM। हमारे प्रोग्राम को टोरंटो में सुनने के लिए डायल कीजिए 647-872-4900, मॉन्ट्रियल 514-907-6288। इसके अलावा कैलगरी, वैंकूवर, एडमिंटन और रिजाना के नंबर्स आप eawaz.com की वेबसाइट पर जाके हासिल कर सकते हैं। हमारी लाइव 24 घंटे की नशियात के लिए विजिट कीजिए eawaz.com। लाइक करें फेसबुक पेज eawaz, डाउनलोड करें फ्री eawaz ऑफिशियल ऐप। Radio 770 AM, Voice of Community. For more details, visit eawaz.com.
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7। हमारे रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए। और अब वक्त हुआ चाहता है खूबसूरत और मालूमती प्रोग्राम का जो eawaz टीवी के लिए रिकॉर्ड किया गया। eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं।
जी साहब, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू। हम आरिफा मुजफ्फर कनाडा से, और हमारी वेबसाइट www.eawaz.com। आप प्लीज वेबसाइट पे जरूर तशरीफ लाएं, न्यूज़ का एहतमाम है, हेल्थ की न्यूज़ हुआ करती होती हैं और हमारा रेडियो एंड टेलीविजन दोनों वेब पे ऊपर अटैच्ड हैं। बहुत सारे तरीका हायकार हैं जिसमें वेबसाइट कोर्स इट्स इलेक्ट्रॉनिक पेपर भी इसमें आपको मिलता है, तमाम की तमाम लेटेस्ट न्यूज़ कैनेडा से और अराउंड द वर्ल्ड से आपको मिलती हैं। टोरंटो में एक रेडियो स्टेशन वो बी सी में मैंशनड है और आई पी टेलीविजन पे हमारा टेलीविजन आप वॉच करते हैं। आज के प्रोग्राम में हमेशा की तरह हमारे मेहमान जो कि दुनिया की सूरत हाल से हमें बाखबर करने के लिए हमारे साथ हुआ करते होते हैं और वह हैं जनाब समीउल्लाह मलिक साहब। समीउल्लाह मलिक, डॉक्टर समीउल्लाह मलिक किसी भी तारुफ के मोहताज नहीं। पेशे के तौर पर आप इंजीनियर हैं और अपनी कंसल्टिंग फर्म थी, अमेरिका के बाद कनाडा में इंग्लैंड में सेटल हुए, कनाडा नहीं आया, आई डोंट नो क्यों नहीं आए। आपकी वेबसाइट जहाँ पे आप लिखते हैं और मतवातर लिखते हैं और बहुत खूबसूरत लिखते हैं, bittertruth.uk आप आके इनकी मुख्तलिफ आर्टिकल्स पढ़ सकते हैं, डिफरेंट प्लेटफॉर्म्स के ऊपर जो आपके प्रोग्राम्स हैं आप उनको वॉच कर सकते हैं। यकीनन क्योंकि वो फुल टाइम इन मामलात के ऊपर, दुनिया के मामलात पे अपनी नज़र रखते हैं, तो मैं उनसे आपको इंट्रोड्यूस करवाती हूँ इस वक्त। समीउल्लाह मलिक साहब, अस्सलाम वालेकुम, कैसे हैं डॉक्टर साहब आप, क्या हाल है आपका?
अस्सलाम वरहमतुल्लाहि वबरकातुहु, हय्यतुल्लाह बारकल्लाहु फीक।
बहुत शुक्रिया सर, बहुत शुक्रिया सर। आज मैं जो मेरा आज कुरान पाक का सबक था वो सूरह रूम की इब्तदा को जब मैंने पढ़ा तो वो यही था कि उस ज़माने में जो पर्शिया के लोग थे वो बुतों की पूजा किया करते होते थे और रोम के जो लोग थे वो ज़ाहिर है बाइबल को फॉलो करते थे और तमाम किताबों को मानना हमारी ज़िम्मेदारी है। और जो कुरैश थे ना वो पर्शियंस की फतह के ऊपर बड़े खुश हुआ करते होते थे, मगर उस ज़माने में उन वक्त के हालात से सूरह रूम जब आई तो 9 साल बाद की खुशखबरी का जिक्र था जो कि यकीनन पूरी हुई। मेरा ख्याल है जब बदर की जंग में मुसलमान अपनी फतूहात के बारे में बात कर रहे थे या उस पे उनको खुशी थी और उसी ज़माने में रोम ने भी दोबारा अपनी जड़ों को पकड़ना शुरू कर दिया था। आज मैं जब दुनिया की नज़र देखती हूँ तो मैं सोचती हूँ वो 6वीं और 7वीं हिजरी में भी ये जंगें थीं, बिफोर द क्राइस्ट भी जंगें थीं, आज जंगों ने अपना ही नया रंग ले लिया हुआ है और इस वक्त की जो सूरत हाल मुझे नज़र आ रही है अजीबोगरीब खिचड़ी सी पक गई है, समझ नहीं आती हकीकत क्या है कि फ्रांस ने ऑस्ट्रेलिया के साथ अरबों की डील करता है और फिर अमेरिका इन्वॉल्व होता है, इंग्लैंड इन्वॉल्व होता है और फ्रांस की वो डील ख़त्म हो जाती है और फिर ये न्यूक्लियर मिसाइल्स की और न्यूक्लियर मरीन्स की डील करते हैं और फिर एक नया इलाक वजूद में आया जो कि अमेरिका, ऑस्ट्रेलिया और यूनाइटेड किंगडम का है। एक तरफ तो ये सूरत हाल मुझे नज़र आ रही है, दूसरी तरफ आज क्योंकि आई लिव इन कनाडा, कनाडा के दो माइकल्स और एक तीसरा साथी देवर इन हॉट वाटर इन चाइना, क्योंकि हवाई की जो सीईओ थी उनको अरेस्ट कर लिया गया था यहाँ चाइना में, हालांकि वो मेक्सिको जा रही थी, उनको मेक्सिको में भी अरेस्ट किया जा सकता था, मगर कल अचानक फ्राइडे को जो डेफर्ड प्रोसिक्यूशन एक्ट की डील होती है और साहब 2022 तक मामला अमेरिका के हाथ में चला गया, उन्होंने कहा दिसंबर 2022 तक हम के बाद हम इसको केस को देखेंगे। अल्हम्दुलिल्लाह शी इज़ गोइंग बैक और वो जो कनाडा के तीन बंदे जिसमें से एक को सूली चढ़ने की नवीद सुना दी गई थी और दो और माइकल्स, तीनों ने 3 साल बड़ी तंगी काटी, अल्हम्दुलिल्लाह दे आर कमिंग बैक टू कनाडा। यानी क्या मुआहदा चाइना के साथ हो गया, चाइना ही मुझे लगता है दुनिया की सबसे बड़ी थ्रेट है, ऊपर से अफगानिस्तान इस खत्ते के साथ बनेगा क्या, अब हम आपसे सुनना चाहते हैं।
الشيطان الرجيم بسم الله الرحمن الرحيم فلقد ارسلنا الى امم من قبلك فاخذناهم بالبعصاء والضراء لعلهم يتضرعون فلولا اذ جاءهم باسنا تضرعوا ولكن قست قلوبهم وزين لهم الشيطان ما كانوا يعملون صدق الله العظيم رب اشرح لي صدري يسر لي امري واهلل عقدة من لساني يفقه قولي ربنا تقبل منا انك انت السميع العليم امين يا رب العالمين. کروڑوں اربوں حمد و ثنا اور درود کے بعد گزارش یہ ہے بہن کہ میں نے ابھی سورہ انعام کی آیت 42 و 43 جو ہے میں نے آپ کے سامنے اللہ تعالیٰ نے مجھے توفیق دی ہے اور چالی یہ اچانک آپ کا انٹرو سن کے میرے ذہن میں آیا ہے کہ آپ نے پرچیا کا ذکر کیا اور کچھ ذکر کیا. تو اللہ قرآن میں فرماتے ہیں کہ تم سے پہلے بہت سی قوموں کی طرف ہم نے رسول بھیجے اور ان قوموں کو مصائب و عالم میں مبتلا کیا تاکہ وہ عاجزی کے ساتھ جھک جائیں, پر جب ہماری طرف سے ان پر سختی آئی تو کیوں نہ انہوں نے عاجزی اختیار کی مگر ان کے دل تو بہت سخت ہو گئے اور شیطان نے ان کو اطمینان دلایا کہ جو کچھ تم کر رہے ہو خوب کر رہے ہو. اب بہن آپ نے اپنے انٹرو میں مختصر الفاظ میں بڑی جامع چیزیں آپ نے کھول دی ہیں اور اس کے لیے ضروری ہے کہ تھوڑا سا اس کا بیک گراؤنڈ بتا دیا جائے تاکہ آپ کے اس انٹرو کی طرف لوگوں کو سمجھ میں آپ کے ناظرین کو سمجھنا آسانی ہو. گزار یہ ہے کہ جس طرح آپ نے چائنا کا ذکر کیا, دوسری جنگ عظیم کے بعد چین میں جو انقلاب آیا تو اس نے آپ دیکھیں کہ پہلی چار دہائیاں بڑی خاموشی کے ساتھ اپنے ملک کی تعمیر و ترقی اور مضبوط دفاع پر صرف کر دیے, جبکہ اس کے پڑوس میں جاپان کو دوسری جنگ عظیم میں آپ کو بتائیں بڑی بدترین تباہی دو چار ہونا پڑا تھا. امریکہ نے ہیروشیما اور ناگاساکی کو نیست و نابود کر دیا بم گرا کے. اس لیے جاپان نے تو ہتھیار پھینکنے کے ساتھ اپنا دفاع جو ہے امریکہ کے حوالے کرتے ہوئے اپنی بس اثر نو تعمیر کی جانب سے بھی توجہ مرکوز کر دی. اب امریکہ بہادر نے پہلے کوریا پھر ویتنام میں فوجی جہریت کی, یعنی میں اس خطے کی بات کر رہا ہوں, ویسے تو امریکہ نے 33 ممالک میں جہریت کی ہے 35 ممالک جہریت کی ہے, لیکن اس خطے کی بات کر رہا ہوں جس کا آج آپ نے اشارہ کیا ہے. وہاں پہ کوریا پھر ویتنام میں فوجی جہریت کی, ویتنام میں تاہم اس کے ساتھ وہی ہوا جو حال ہی میں افغانستان میں ہوا ہے, لیکن آج ہمیں کیونکہ افغانستان کو ٹچ نہیں کرنا, صرف اتنا ہی تمثیل دینی تھی. یہ خطہ اس کے بعد گویا چین کے سپرد کر دیا گیا تھا, امریکہ نے خود چین کے سپرد کر دیا ہے, جس کے اثرات آپ کو یاد ہو تو نکسن نے 1970 کی دہائی سے دوستی کے عمل کا آغاز کیا تھا. اور اگر آپ میں آپ کے توسط سے آپ کے ناظرین کو یہ بھی بتا دوں کہ امریکہ چین کی دوستی میں سب سے بڑا کردار جو تھا وہ پاکستان نے ادا کیا تھا. اس وقت یحیٰ خان ہمارے چیف مارشل ایڈمنسٹریٹر تھے, ہنری کسنجر وہاں پہ گئے تھے, ہنری کسنجر کی خفیہ ایک فلائٹ جو چین میں بھیجی گئی تھی, یہ پہلی فلائٹ تھی امریکہ کی برسوں کے بعد جب سے چین میں انقلاب آیا تھا. اس کے بعد جب دوستی بڑھی تو تمام امریکی حکومتوں نے چین میں سرمایہ کاری کی حوصلہ افزائی کی. چین اس کی بدولت قومی معیشت پر توجہ دیتے ہوئے اب امریکہ کے نہ صرف ہم پلہ ہونے کی جان بڑھ رہا ہے بلکہ اس کے معاشی منصوبے نے ساری دنیا کو اس کی طرف راغب کر رکھا ہے. اور یہ ون روڈ ون بیلٹ کا جو منصوبہ ہے $5,000 بلین کا, اس سے بڑی انویسٹمنٹ دنیا میں آج تک ہوئی نہیں کہیں. مطلب اس نے معاشی طور پہ چین نے تمام دنیا کو ایک گلوبل روم میں بند کر دیا ہے, اور آپ کو بتایا کہ سپر پاور وہی ہوگا آئندہ کا جس کے پاس معاشی منڈیاں زیادہ ہوں. اب اس صدی کے آغاز سے ہی کئی امریکی دانشوروں نے دہائی مچانی شروع کر دی کہ بھی تیل پر محتاجی نے ان کے ملک کو مشق وسطی کا یرغمال بنا رکھا ہے. آپ کو اس لیے انہوں نے کہا کہ شاہ فیصل کے زمانے میں تیل کی بندش ہو گئی تھی, اس کو امریکہ نے کہنا شروع کیا اسرائیل کی سرپرستی کرتے ہوئے ہم امریکہ جو ہے وہاں کے مسلمانوں کو ہم نے ناراض کر دیا ہے, اس لیے مڈل ایسٹ والے ہمارے ساتھ خلاف ہو گئے. مسئلہ فلسطین نے جو ہے امریکہ کی وجہ سے جو اسرائیل کی وجہ سے وہ دہشت گردی جان مائل ہو گئے ہیں اور ہمارے خلاف ہو گئے ہیں. پھر انہیں چند برس پہلے ایران میں اسلامی انقلاب بھی آ گیا اور افغانستان میں سوویت یونین آ گیا. امریکہ نے کہا کہ بھی اب یہی موقع ہے کہ یعنی وہاں سپر پاور بنا جائے, اور وہاں پہ اس نے پاکستان کو اور افغانستان میں استعمال کیا اور روس کو جو ہے وہ اپنی جان چھڑانی مشکل ہو گئی. اور وہاں پہ آپ دیکھ لیں کہ اسی روس جو کہ سپر پاور اس کا ہم پلہ تھا امریکہ کے, اسے وہ ٹوٹ گیا, اس کے اندر اس کے بطن سے 6 اور ریاستیں نکل آئیں. اور یہ اس زمانے میں جو امریکہ کے جو دانشور تھے جو کہ بڑے اعداد و شمار سے لدی کتابوں کے ذریعے واویلا مچاتے رہتے تھے کہ امریکہ کے افغانستان اور مشرق وسطی کے تاریخی اور ناقابل حد دکھنے والے مسائل میں اجنے سے چین بھرپور فائدہ اٹھا رہا ہے. یہ جو ہم آئیں بائیں امریکہ اور روچ گیا ہے, اس سے چین جو بھرپور فائدہ اٹھا رہا ہے, یہ ان کا وویلا تھا دانشوروں کا. اور اس دہائی کو سب سے پہلے اگر یاد ہو تو صدر اوباما نے اس سے بڑی سنجیدگی سے لینا شروع کر دیا، اور عراق سے اس نے اپنی افواج نکالنے میں تو وہ کامیاب ہو گیا، مگر افغانستان میں پھنسا رہا. افغانستان میں کیوں پھنسا رہا یہ بھی پورا ایک حل طلب ہے، لیکن میں اشارہ کر دیتا ہوں. اس لیے کہ پینٹاگون نے، سی آئی نے اسے افغانستان میں اس لیے ہمیں مجبور کیا، انہوں نے کہا کہ اگر ہم افغانستان پہ قابو پا لیں گے تو افغانستان کے ذریعے سے جو قزاقستان اور تاجکستان میں جو تیل سے بھرے لبلب ملک ہیں ان پہ بھی ہمارا قبضہ ہو جائے گا، اس کا تیل بھی ہم سب لے لیں گے، اور پاکستان خاص طور پہ اور یہ اس پہ بھی ہم قابو پا لیں گے. پاکستان کو تو خاک و بدن وہ ٹکڑے کرنے پہ تلے ہوئے تھے، اور ہندوستان کو بھی تیار کیا ہوتا ہے اس معاملے سر میں، تو وہ تو یہ سوچ کے گئے تھے کہ امریکہ یہ سوچ کے گیا تھا کہ افغانستان کے اندر جو سینکڑوں بلین کی معدنیات ہیں، آپ دیکھیں نا لیتھین کی سب سے بڑی دنیا میں مقدار وہ افغانستان میں ہے، اس کا اندازہ یہ کہ اسی کہا جا رہا ہے کہ وہ کم سے کم $2,000 بلین کا لیتھیم ہے جو کہ افغانستان میں پڑا ہوا ہے. یہ خود امریکن کہہ رہے ہیں، وہ تو نکلنا نہیں چاہتے تھے، لیکن اس لیے وہ وہاں پہ رک رہے ہیں. انہوں نے کہا کہ اگر یہ ہم کر لیں گے تو پھر یہ چین کا جو پاکستان سا اشتراک ہے یہ بھی نہیں ہو پائے گا، اور اس طرح جو ہے ہم واحد دنیا کے سپر پاور بنے رہیں گے، اور چین کو ہم جو ہے کسی طریقے سے قابو کر لیں گے. لیکن آپ یہ دیکھیے کہ وہ عراق میں افغانستان میں تو جو اوباما پھنسا رہا، یہ خود جو بائیڈن جو ہے وہ 8 برس تک ان کے نائب صدر رہے ہیں، اور اس سے پہلے وہ امریکی سینٹ کی خواجہ پر نگاہ رکھنے والی کمیٹی کے کئی تہائیوں سے سربراہ بھی رہے ہیں. اب 2021 جنوری میں جب انہوں نے جب اقتدار سنبھالا تو افغانستان سے انقلاب پر وہ ڈٹ گئے. انہوں نے کہا کہ اچھا ہے وہ اس سے پہلے ٹرمپ جو ہے فیصلہ کر گیا ہے. اور آپ کو یاد ہوگا کہ اپنے موقف کا دفاع کرتے ہوئے اکثر چین کے بڑھتے ہوئے اثر کا بڑا ذکر کیا کرتے تھے انتخاب سے پہلے بھی. بہرحال اب آپ کے موضوع میں شروع کرتا ہوں. یہ بدھ کے دن ابھی 4 روز پہلے برطانیہ اور آسٹریلیا کے ساتھ مل کر امریکہ نے جو اعلان کر دیا ہے کہ اب انگریزی زبان بولنے والے 3 ممالک کا اصل ویری چین ہے، وہ اسے نکیل ڈالنے کو تیار ہیں. اور اس زمن میں پہلا حیران کن فیصلہ یہ ہوا ہے کہ امریکہ اور برطانیہ کی مدد سے آسٹریلیا کو، جو بذات خود تو ایٹمی طاقت نہیں ہے، اسے جوہری ہتھیاروں سے لیس جدید ترین آبدوزیں فراہم کی جائیں گی، اور یہ تیار ہو جانے کے بعد یہ آبدوزیں چین کے جنوب میں واقع سمندر کے ذریعے تیار کی چوکی داری شروع کر دیں گی. یعنی چین، اب یہ میں نہیں بھولنا چاہیے کہ طالبان کی جو فاتحانہ انداز میں کابل سے واپسی امریکہ زوم کو، یعنی افغانستان میں امریکہ کو جو ہزیمت اٹھانی پڑی ہے، یہ بڑا شدید دھچکا امریکہ کو، جلدی بھولنے والا نہیں ہے ان کو مطلب. اور پھر وہ یہ ممکن نہیں ہے کہ وہ اس ذلت امیز انداز میں افغانستان سے اپنی فوج کے انخلاب کو جلدی بھول پائیں. اس لیے انہوں نے یہ فیصلہ کیا ہے کہ اس حوالے سے بھی چین جو افغانستان سے فائدہ اٹھانے جا رہا ہے اس کا راستہ سب سے پہلے روکا جائے، اور وہ ایسا قدم اٹھایا جائے کہ ایک تو اقوام عالم میں جو ہماری حزیمت ہوئی ہے وہ واپس آ جائے، استحکام اور خوشحالی کے لیے جو دوسرے ممالک ہیں ان کی ترجیحات جو ہیں وہ ہماری محتاج رہیں. اس لیے پچھلے دنوں سے برطانیہ اور آسٹریلیا کے وزیر اعظم نے امریکی صدر کے ساتھ مل کر بڑے فلمی انداز میں، دیکھو بڑے فلمی انداز میں باری باری پہلے سے تیار شدہ فکریں بولتے ہوئے دنیا کو بلاخر آگاہ کر دیا کہ جی آکس کے نام سے ایک نیا فوری اتحاد تشکیل دے دیا گیا ہے، اور مقصد اتحاد کا بین الاقوامی کے اس حصے پر کڑی نگاہ رکھنا ہوگی جو چین کے جنوب میں واقع ہے، کیونکہ چین اپنی ایکسپورٹ امپورٹ کے لیے وہاں موجود تمام بندرگاہوں پر بڑا قدیدی انحصار کرنے میں مجبور ہے. اور بائیڈن نے اب اپنے سنش کی اسپیچ میں اس نے یہ بھی بتایا کہ امریکہ نیوکلیر توانائی سے چلنے والی آپ دونوں کی ٹیکنالوجی برطانوی اشتراک سے آسٹریلیا کو منتقل کرنے جا رہا ہے، اعلان کر دیا گیا، تاکہ آسٹریلین نیوی جو ہے علاقے میں سمندری دفاع سے آگے بڑھ کر حملہ کرنے کی حامل نیوی بن جائے، یعنی اگریسو بن جائے، پری ایکٹیو حملہ کرنے کے تیار ہو جائے. آپ کو میں یہ بتا دوں یہ ایڈوانس ٹیکنالوجی 1958 میں صرف ایک بار اپنے سب سے بڑے اتحادی برطانیہ کو امریکہ نے دی تھی، اس سے بعد کسی کو نہیں دی گئی یہ جو ٹیکنالوجی جو کہ اب آسٹریلیا کی میرین ٹیکنالوجی کو دی جا رہی ہے. اچھا اب یہاں یہ نیوی کو کیوں مضبوط کیا جا رہا ہے یہ بھی سوچنے کی بات ہے. اب نیول یا بحری قوت جو ہے نا کوئی 1000 سال سے بہت مؤثر قوت مانی جاتی ہے، میں یعنی سمندروں پر اقتدار اور کھلی چھٹی کسی بھی ملک کو اس قابل بنا دیتی ہے کہ وہ اپنے پانی سے نکل کر بلا خوف و خطر کہیں بھی جا کر اپنے مخالف کیمپ کے ملک پر حملہ آور ہو جائے. اس لیے یہی قوت یہ فیصلہ کرتی ہے کہ سپر قوت کا حامل کون سا ملک ہے. اور بحر الکاہل کے اس حصے کو امریکہ نے انڈو پیسیفک کا نام دے رکھا ہے. اب انڈو پیسیفک اس کا نام کیوں ہے؟ وجہ اس کی نام یہ ہے کہ تاریخی اعتبار سے یہاں ہندو مذہب اور بدھ مت کے مراکز پہلے تھے. یہاں پہ فلپائن کے علاوہ تھائی لینڈ, کمبوڈیا, ویتنام اور حتیٰ کہ مسلم سکم انڈونیشیا اور ملائیشیا بھی ان مذہب کے زیر اثر رہے ہیں. ثقافتی رشتوں کے علاوہ تمام قدیم زمانے کی جو تجارت تھی ان ممالک کی, یہ آج جو انڈیا ہے اسی سے ہوتی تھی. اس وقت پاکستان نہیں بنا تھا, اسی کے ساتھ ہوتی تھی. لیکن اسلام کے فروغ کے بعد پھر حقائق بدل گئے, پاکستان بن گیا, سب ٹکڑا ہو گئے, دو ٹکڑے ہو گئے. بعض یہ جو سامراجی قوتیں تھیں برطانیہ اور ہالینڈ, انہوں نے جو جتنے جن مالکہ میں نے ذکر کیا ہے یہ ان کی کالونیاں بن گئیں. انہوں نے اپنے برسوں تک ان پہ اپنی حکومتیں کی جاری رکھی ہیں. اب آپ کے سوال کے دوسرے حصے کی طرف آتا ہوں کہ چین کو اپنے جنوبی سمندر میں امریکہ اور جاپان کی طرف سے مخالفت کا سامنا ہے. تائیوان چین کے لیے ایک مسلسل درد سر ہے, برسوں سے ہے, پچھلے 60-70 سال سے آپ کو پتا ہے کہ وہ درد سر بنا ہوا ہے. آپ کے ساتھ پہلے بھی میں نے پروگرام کیا تھا, اگر آپ کو یاد ہو تو ہم نے کہا تھا کہ آئندہ کی جو ایٹمی جنگ ہے یہاں سے شروع ہوگی, اس علاقے سے شروع ہوگی. یہ پروگرام آج سے 4 مہینے پہلے کیا تھا, جس کی آپ کے آج سنائی دے رہی ہے. اب میں نے جیسے کہا کہ تائیوان جو ہے چین کے لیے مسلسل درد سر ہے, اور ملاقہ کے جو تنگ بحری راستے کے علاوہ بحر ہند میں جزائر انڈمان پر بھی بھارتی ملکیت, اس کے بحری اڈے بڑے خطرات, اس کے چین کے لیے بڑے خطرات ہیں. ہم نے اپنے اس پروگرام میں باقاعدہ نقشے کے ساتھ اور دکھا کے ہم نے اس کا ذکر بھی کیا تھا. اس لیے میں آپ کے سننے والے سے یہ گزارش کروں گا کہ وہ آپ کی ویب سائٹ کو ضرور وزٹ کریں اور دیکھیں اس کا نقشہ, جو بحری نقشہ آپ نے اس میں شامل کیا تھا اس کے لیے. اب بھارتی نیوی اچھی خاصی بڑی نیوی ہے, چین کے لیے ان تمام خطرات کو نظر انداز کرنا ممکن تو نہیں ہے. آسٹریلیا بظاہر چینی سمندر سے کافی فاصلے پر ہے, لیکن بہن آج کل کے دور میں کوئی فاصلہ تو بڑا ہے ہی نہیں. آپ کینیڈا بیٹھی ہوئی, میں یہاں بیٹھا ہوا ہوں, اور دنیا بھر میں ہم ایک سیکنڈ میں ایک دوسرے گفتگو بھی کر لیتے ہیں, ارادے بھی اپنے خیالات بھی ایکسچینج کر لیتے ہیں. اگر کسی بھی ملک کی نیوی مضبوط ہے تو وہ کہیں بھی جا کر حملہ آور ہو سکتی ہے, اور ایسا ہوتا ہے اور ہوگا بھی آئندہ. اب خطے میں جاپان کے ساتھ چین کے ساتھ بھی بڑی مشکل مخاصر چل رہی ہے, کیونکہ یہ معاشی طور پہ دونوں اوور بہت زیادہ دنیا پہ رول کرنے جا رہے ہیں. جنوبی کوریا جو ہے پہلے ہی سے امریکہ کا بہت بڑا اتحادی ہے شمالی کوریا کے مقابلے میں. فلپائن اور جاپان میں امریکی اڈے موجود ہیں پہلے سے. نیوزی لینڈ جو ہے پہلے سے امریکہ کے 5 ملکی اتحاد کا حصہ ہے. یہ میں اس لیے پوری شکل آپ کے سامنے رکھ رہا ہوں تاکہ آپ کا جو آکس جو بنا جا رہا ہے اس کی شکل جو ہے ہمارے سامنے آ جائے. اب اس خطے میں قابل ذکر قوت رکھنے والا کوئی بھی ملک جو ہے چین کا کھلم کھلا دوست تو نہیں ہے. چین اور آسٹریلیا کے بہت اچھے مراسم تھے پہلے سے. اب یہ جو کرونا وبا آئی 2 سال پہلے, اس کے پھیلاؤ کے بعد آسٹریلیا نے چین سے وائرس کے پیدا ہونے کے متعلق سوال کر دیا, جس میں چین نے آسٹریلیا پہ انتہائی سخت لہجہ استعمال کیا, بڑی شٹ اپ کال دی, جہاں سے دونوں ممالک کے درمیان تعلقات جو ہیں بگڑنے شروع ہو گئے. ان خراب تعلقات سے فائدہ اٹھاتے ہوئے امریکہ جھٹ سے کود پڑا, اور آسٹریلیا, بھارت اور جاپان کو چین کے مخالف 4 ملکی جو اتحاد کواڈ, اس کو اس میں پرو دیا, بنا دیا گیا. آسٹریلیا ایک بڑا اور امیر ملک ہے, پھر بھی چین کی ابھرتی شاندار معیشت سے فائدہ اٹھانے میں بڑی دلچسپی رکھتا ہے, اور یہ آکس اتحاد کے اعلان سے پہلے آسٹریلیا میں کئی سالوں سے یہ بحث بڑی شدت سے جاری تھی کہ دفاع اور معیشت کو کس طرح بیلنس کرتے ہوئے ترقی جاری رکھی جائے. اب چین کے جو لاکھوں سیاح ہیں ان کی بڑی وہ آسٹریلیا کا رخ کرتے ہیں, جاتے ہیں جزیروں میں, اور آسٹریلیا اور چینی سیاحوں سے بلین ڈالرز کماتا ہے, اور اس سے آسٹریلیا کی معیشت کو بڑا بڑھاوا ملتا ہے. اب چین کے سخت رد عمل سے آسٹریلیا کی سبکی تو ہوئی اور اسے محسوس بھی کی, اور امریکہ نے موقع سے فائدہ اٹھاتے ہوئے برطانیہ کی مدد سے آسٹریلیا کو چین کے خلاف ایک بڑی بحری قوت بنانے کے لیے نیوکلیئر پروپلڈ سب میرین جو ہے, یعنی جو ایٹمی ایندھن سے چلنے والی آپ دوزے ہیں, ٹیکنالوجی ٹرانسفر کرنے اور دفاعی اتحادی بنانے کا فیصلہ کر لیا. اب برطانیہ اس میں کیوں شامل ہوا ہے, یہ سوچنے کی بات ہے. اب دیکھیے, جب یہ یورپی یونین بنا تو سارے ملکوں نے بڑے زور شور سے اس میں شمولیت اختیار کی, اور برطانیہ کی خواہش تھی کہ اس سے یورپی یونین کا سربراہی کا تاج جو ہے ہمارے سر پہ آئے. لیکن بہرحال معاشی طور پہ جو جرمنی اور فرانس جو تھے وہ ایک طرف بہت مضبوط تھے اور یورپ ان کا بہت بڑا حصہ تھا. برطانیہ کی خواہش تھی کہ یورپی یونین کی جو کرنسی ہے وہ پاؤنڈ کہلائے, سٹرلنگ پاؤنڈ کہلائے, لیکن انہوں نے یورو بنائی اور اس کے لیے انہوں نے بہت بڑی سرمایہ کاری بھی کی. آپ کو پتا ہے کرنسی چلانے کے لیے اسے کتنی, اس کے پیچھے کتنے بڑے خزانے درکار ہوتے ہیں. لیکن بہرحال بہت سے معاملات میں انہوں نے برطانیہ کے چلنے نہیں دی. انہوں نے برطانیہ سے یہ تو کہا کہ آپ برابر کے پارٹنر بنے لیکن ہم آپ کو لیڈر نہیں بننے دیں گے, اور اس کا نتیجہ کیا نکلا کہ برطانیہ کو اس سے باہر نکلنا پڑا. اب برطانیہ سے بریگزٹ ہو گیا ہوا ہے. اب برطانیہ نے یہ موقع بھی اپنے ہاتھ, اس کے ذہن میں تھا کہ وہ اپنی سب کی جو اس علاقے میں سے ہوئی تھی وہ بھی اس کے ذہن میں تھی. اب اس وقت دنیا میں میں آپ کو یہ بھی بتا دوں جو آپ دوزوں کے بارے میں جو بتا کے تاکہ اس بعد میں پتا چلے کہ فرانس کے ساتھ کیوں معاملہ بگڑا. اس وقت دنیا میں عمومی طور پر تین قسم کی آپ دوزیں پائی جاتی ہیں. ایک تو ڈیزل سے چلنے والی سادہ آپ دوزیں ہیں جو میزائل سے لیس تو ہوتی ہیں, اور دوسری قسم کی آپ دوزیں چلتی تو ڈیزل سے ہیں لیکن یہ ایٹمی تھیروں سے لیس ہوتے ہوئے بڑے پیمانے پر تباہی لا سکتی ہیں. اور جو تیسری قسم کی آپ دوزیں ہیں وہ ایٹمی ایندھن یعنی نیوکلیئر توارے سے چلتی ہیں, اس لیے یہ ایک بہت لمبے عرصے تک زیر آب رہ سکتی ہیں, اور یہ ایٹمی ہتھیاروں سے لیس بھی ہو سکتی ہیں. ایسے میں یہ بہت تباہ کن بن جاتی ہیں. پھر آپ کو اچھا ایک بات اور ہے, یعنی آپ دوز کو خوراک اور پانی ختم ہونے پر سدا آپ پر تو ابھرنا ہوتا ہے. اب ایٹمی ایندھن سے چلنے والی آپ دوزوں کو جب بھی وہ خوراک سے باہر آتی ہیں یا آئیں گی اس وقت ان کو بآسانی تباہ کیا جا سکتا ہے. ایٹمی ایندھن سے چلنے والی آپ دوزیں چونکہ بہت لمبے عرصے زیر آب رہ سکتی ہیں اور اس لیے ان کو ڈھونڈنا بڑا مشکل ہوتا ہے. امریکہ کی اس وقت سر توڑ کوشش ہے کہ کسی طرح چین کی ابھرتی قوت کے سامنے اس طرح بند بنا جائے تاکہ اس کی اکانومی کو بھی شدید نقصان ہو. اس کی بری بحری فضائی اور خلائی تحقیق جو ہے اس کی قوت کو بھی نیچے لایا جا سکے. اب اس کے لیے انہوں نے ملکہ برطانیہ, آپ یہ میں آپ کو بتا دوں کہ ملکہ برطانیہ جو یہاں ہماری ملکہ ہے وہ ابھی تک آسٹریلیا اور نیوزی لینڈ کی آئینی سربراہ ہے. کینیڈا کی بھی تھی پہلے, اب نہیں, پہلے وہ اب دونوں کے بھی ہیں. آسٹریلیا اور برطانیہ کے خصوصی انتہائی گہرے رابط ہیں. ان کو امریکہ نے اس طرح کیش کرایا کہ برطانیہ کی مدد استعمال کرتے ہوئے یہ نیا سیکورٹی تھا آکس جو ہے اسے بنایا گیا جو اب آپ کے سامنے ہے, جس کے بارے میں آج ہم بات کر رہے ہیں. اب
دیکھ لیتے ہیں. آئی فیل سوری فار ملکہ برطانیہ ایز ویل. یقیناً ایک نئی مہم بھی دنیا میں چل رہی ہے جس میں افریقہ کا ایک ملک ہے اس نے کہا ہے کہ ہم برطانیہ کیوں ایسے خام کا ہم نام بھی یوز کر رہے ہیں, بلکہ کینیڈا کو بھی چاہیے کہ وہ بھی آنریری نام بھی ان کا نہ استعمال کرے. آئی فیل سوری دیٹ پرنس فلپ از آلسو ناٹ الائیو. اس طرح کے واقعات پہلے بھی ہوئے مگر کوئین کے ساتھ تھے.
ملکوں کے نام اس لیے لیے ہیں کہ یہ ملکوں کے نام اب تمام انٹرنیشنل میڈیا میں آ رہے ہیں,
صحیح
کے نمائندے آ رہے ہیں. اس لیے ہم نے, ہم تو بہت زیادہ محتاط پروگرام کرتے ہیں آپ کے ساتھ.
بہت شکریہ آپ کا, اور ایک بریک کے بعد واپس آتے ہیں, آپ ہمارے ساتھ رہیے گا.
یو آر لسننگ ٹو WTOR 770 AM Youngstown Toronto.
Do you have body and foot related issues? Or are you tired of sitting for long hours? Aapki tamam takleefon ka ilaaj hai hamare paas. Dairy Health and Wellness Center. Physiotherapy, massage, orthotics, chiropractor and acupuncture. We accept all major insurance plans. Appointment ke liye call kare 905-956-6330. Dairy and Airport Road Main Intersection, Mississauga. www.dairyhealthwellness.com.
کہتے ہیں کہ مایا کو کھینچے مایا کر کر لمبے ہاتھ. ہیری سون دا میجسٹک مارگیجز کے ساتھ ریزیڈینشل کمرشل مارگیج ری فائنینسنگ آپ نے کرنی ہے, کسی قسم کی انویسٹمنٹ پراپرٹی لینی ہے, سارے بینکرز اور لینڈرز کے ساتھ ڈیپ تعلقات ہیں ان کے. آپ کو فائنینسنگ کا بندوبست دیا جائے گا اور چارجز بھی کوئی نہیں دینے پڑیں گے. ہیری سون جی بڑی کمال کی تگڑم لڑا سکتے ہیں. بس آپ کال کر لیجیے اور پیسے کا رینج ہو جائے گا. $228 سے $1,000 مہینہ کیسے بچا سکتے ہیں؟ کال ہیری سون now 647-228-1000 228-1000 Harry Sond of Majestic Mortgages.
Asian Food Center, 905-793-1338. After attempting the Mount Saria, a pizza salad, fruits and vegetables, groceries and staples, Bradbury and Ash, favorites and confectionery, branded foods, personal care and household, sweets and samosas. Order now for in-store free pickup. 905-793-1338. Home delivery is also available. Asian Food Center, 905-793-1338. Asian Food Center.
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजुर्बा और एक भरोसा मंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड, सेकेंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659, 6479235659, लाइसेंस नंबर 10530।
Ayyo, who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden ya phir silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
क्या आप चाहते हैं कि आपके बच्चे तालीम के मैदान में सबसे आगे हों? तो उसे आज ही इंटरनेशनल स्कूल ऑफ कैम्ब्रिज में रजिस्टर करवाएं, जिसे फ्रेजर इंस्टीट्यूट ने टॉप पब्लिक साउथ वेस्टर्न ओंटारियो का स्कूल करार दिया है। स्टेट ऑफ द आर्ट एजुकेशन, टेक्नोलॉजी एंड न्यू स्कूल बिल्डिंग एंड अ ब्रांड न्यू ग्रैंड जिम। मजीद मालूम के लिए कॉल करें 519-740-6855, 519-740-6855।
तुम घर क्यों नहीं खरीदते?
मेरे लिए आज की मार्केट में घर खरीदना मुश्किल ही नहीं बल्कि नामुमकिन है।
मैं भी ऐसे ही सोचता था, मगर रॉयल कैनेडियन रियल्टी के जस्टिन जेम्स ने सब कुछ आसान और मुमकिन बना दिया और देखो आज मेरा घर है।
जस्टिन जेम्स को कैसे कॉन्टेक्ट करूँ?
रॉयल कैनेडियन रियल्टी के जस्टिन जेम्स 6476886931, 6476886931।
दांतों के इलाज के लिए डॉक्टर ने बिल बहुत ज्यादा बता दिया, सोचती हूँ बैक होम जाके दांतों का मुकम्मल इलाज कराऊं।
छोड़ो भाई, किंग बेस्ट स्माइल डेंटिस्ट्री को विजिट कर लो। दांत निकालना हो, क्राउन्स, ब्रिजेस, डेंचर्स, इम्प्लांट्स, बच्चों के दांतों का मुकम्मल इलाज, रूट कैनाल ट्रीटमेंट और नए पेशेंट्स के लिए फ्री इलेक्ट्रिकल टूथ ब्रश भी है। कंसल्टेशन इज एब्सोल्युटली फॉर फ्री।
पर जाना कहाँ है?
288 किंग स्ट्रीट वेस्ट हैमिल्टन में, 9055210540, 9055210540।
महामारी के दौरान हमारे बच्चों ने दिखाया है कि वे कितने तगड़े, धैर्यवान और मजबूत बन सकते हैं, लेकिन अब उनके लिए फिर से यादें बनाने का समय आ गया है। परिवार और दोस्तों के संग, टीम में साथियों के संग, स्कूल में साथियों के संग, कोविड 19 से बचाव की वैक्सीन लगवाने से बच्चों को मदद मिल सकती है फिर से बच्चे बनने में। अपने बच्चे और उनके आसपास के लोगों की सुरक्षा करने में मदद करें। अपने बच्चों को वैक्सीन लगवाने के लिए अपॉइंटमेंट बुक करें जब ये उनके लिए उपलब्ध हो। कनाडा सरकार की ओर से एक संदेश।
जी साहब, एक बार फिर से प्रोग्राम में खुश आमदेद। जनाब तंजुल्ला मलिक साहब के तजुर्बे, उनके इल्म से हम फायदा ले रहे हैं। और जी समी भाई, आप अपनी गुफ्तगू को जारी रखिएगा।
अच्छा, मैं उस नेवी का जिक्र कर रहा था, उस इंडियन पैसिफिक के बंदे में बहरी जहाजों की तादाद के लिहाज से बहन चीनी नेवी शायद सबसे बड़ी नेवी है, लेकिन कुछ भी बहरी कुवत के लिहाज से ये अमरीकी नेवी से थोड़ा सा पीछे, 19-20 का फर्क है। और उसको अभी कम से कम जो बाहरीन कहते हैं अभी कई साल लगेंगे चीन को अमरीका की।
मगर ये भी हो सकता है कि चाइना ने भी अपने सारे पत्ते शो ना किए हों।
ये भी मुमकिन है, आप दुरुस्त फरमा रही हैं, ये भी हो सकता है। लेकिन बहरहाल वो जो माहरीन है वो कहते हैं कि अभी फिलहाल चीन जो है अमरीकी नेवी को ललकारने की पोजिशन में नहीं है। لیکن وہ ساتھ یہ بھی کہتے ہیں کہ چینی نیوی بہت ہی خطرناک ملک میزائلوں سے بھی لیس ہے، لیکن ان سب کے ہوتے ہوئے بھی ایٹمی ایندھن سے چلنے والی آسٹریلیا اب دوسروں کی طرف سے خطرے کو نظر انداز نہیں کیا جا سکتا، یہ چین بھی جانتا ہے۔ اب آپ دیکھیے اب چین کا رد عمل کیا ہے، چین نے اس آگ سے تاد کے علامی کو انتہائی غیر ذمہ دارانہ اقدام قرار دیا ہے۔ یعنی میں سن رہا تھا ٹی وی کے اوپر چینی ترجمان جو تھے وہ آگے بتا رہے تھے، اور باقاعدہ چین نے آسٹریلیا کو انتباہ کرتے ہوئے بتایا ہے، سو وارن کیا ہے کہ آسٹریلیا اب اپنے آپ کو چین کا ایڈورسری شمار کرے، دشمن شمار کرے اور نتائج کے لیے تیار ہو جائے۔ یہ چین نے کبھی اتنا بڑا سخت بیان نہیں دیا، جنگ بھی انڈیا سے ہوئی پھر بھی اتنا بڑا سخت بیان نہیں دیا۔ اب اس 15 ستمبر کو آج سے 10 دن پہلے بائیڈن نے چینی صدر شی سے ٹیلی فون پر بات کرتے ہوئے دونوں ملکوں کے درمیان جو ہے ایک سربراہ ملاقات کی تجویز پیش کی، لیکن شی نے اس پر آمادگی ظاہر نہیں کی، انہیں انکار کر دیا۔ بھارت آکس اتحاد جو ہے اس نے آسٹریلیا کو ملکی کیمپ میں ایک واضح فریج تو بنا دیا ہے، جس کا یہ مطلب ہے کہ آسٹریلیا چین کے گرد گھیرا ڈالنے والے ممالک میں بھارت کے ساتھ سر فہرست ملک ہوگا۔ اب چین نے فوری رد عمل دیتے ہوئے آکس اتحاد کو سر جنگ کا شاہسانہ بھی کہا ہے اور جارحانہ سفارتکاری کا حقیقی آغاز بھی کہا ہے، اور ایک اور بڑی شاندار بات کہی ہے، وہ اس کہا کہ یہ ایک نظریاتی تعصب ہے، یہ یورپ والے کہہ رہے ہیں، یورپ والے سے نظریاتی تعصب کہہ رہے ہیں۔ اب نظریاتی تعصب کا الزام شاید مجھے اور آپ کو اور سب کچھ واپس سننے میں بڑا حیران کن لگے، لیکن غور کریں کہ آسٹریلیا میں تھاگ میں شری مرگ پر اگر نگاہ ڈالیں یہ تین ملک، تو فوراً سمجھا جا سکتا ہے کہ وہ اس ثقافت کے لمبردار ہیں جسے اینگلو سیکشن کہا جاتا ہے، یعنی مشرق کا حصہ ہونے کے باوجود جاپان جیسے عام ملک کو بھی اس کا حصہ نہیں بنایا گیا، جنوبی کوریا جو کہ ان کا بڑا اتحادی ہے اسے بھی دور رکھا گیا ہے۔ بنیادی توجہ صرف آسٹریلیا کے تحفظ پر مرکوز کی گئی ہے، جو کہ تقریباً بے آباد جزیرہ تھا، آپ سب کو پتا ہے برطانوی یہاں پہ برطانوی انگلش سامراج نے اسے اپنے ملک سے بھیجے ہوئے گوروں سے بھر دیا تھا، وہاں پہ جتنے بھی لوگ ہیں یہاں تو کالا پانی بنایا ہوا تھا نا، اسے وہاں پہ بھیج دیا جاتا تھا۔ اب آسٹریلیا کا جو موجودہ وزیر اعظم بھی شدید نسل پرست ہے، اور یہ کوئی ڈگی چپی بات نہیں ہے، ٹی وی میں بھی آ رہا ہے بہت زیادہ ان کے بارے میں کہا جا رہا ہے کہ وہ بڑے نسل پرست ہیں اور کٹر مذہبی بھی ہیں، وہ کہتے ہاں میں ہوں، وہ کہتے بھی، اور وہ مسلمانوں کو شک کی نگاہ سے بھی دیکھتے۔ اپنے ملک میں تارکین وطن کی آمد کو روکنے کے لیے سخت ترین رویہ انہوں نے اختیار کیا ہوا ہے، اور یہ لگ بات ہے کہ وہاں کی جو پارلیمنٹ ہے انہیں چلنے نہیں دے رہی اور کوئی نہ کوئی قوانین میں سختی سے روک دیتی ہے، اور برطانوی وزیر اعظم کی سوچ بھی کئی اعتبار سے نسل پرستانہ ہے۔ میں تو کیونکہ ان کا بہت پرانا واقف ہوں اور میں نے یعنی بہت پرانی ان سے میری یاد اللہ بھی ہے،
حالانکہ سنا ہے کہ ان کی اباؤ اجداد مسلمان تھے،
بالکل ترک تھے،
ان
کا پردادا جو تھا وہ ترک تھا،
مسلمان تھے،
ہاں بالکل بڑا کٹر مسلمان تھا، حافظ قرآن بھی تھا۔ اور ایک اہم بات جب تک سب کی نظر سے اوجھل ہے، بہن غور کیجئے جو میں آج کہنے لگا ہوں آپ سے، کہ نسل پرستی کے جنون میں اس نئے تھاگ میں یورپ کے کسی بھی ایک ملک کو بھی شامل نہیں کیا گیا،
کیونکہ یورپ کہتا ہے کہ ہم نے اپنی معاشی ترقی کرنی،
شامل اس کی یورپ کے اس کے بعد کا بیان ہے نا، آکس بننے کے بعد کے بیان ہے یہ، اور فرانس اور یورپ جو اب جو آپ کہہ رہی ہیں اتحاد کے کیا سے زیادہ خوش نہیں ہے، اب وہ یہ سوچنے میں حق بجانب ہو گئے ہیں کہ بھئی یہ انگریزی بولنے والے ملک نے انہیں تنخواہ چھوڑ دیا ہے، اب یہ بات چل نکلی ہے،
مطلب فرانس کو اس لیے چھوڑا ہے کہ وہ فرینچ سپیکنگ ہے،
جرمن کو بھی چھوڑا، سارے یورپی ان کو چھوڑ دیا گیا نا، مطلب
جرمنی کے ساتھ تو پہلے بھی خنس تھی نا،
نہیں اب یہ تینوں والے تینوں انگریزی بولنے والے،
انڈیا کو چھوڑ دیا، حالانکہ وہ جو کوارٹریٹ کا حصہ انڈیا تھا وہ اس میں یہ ہے نا کہ امریکہ، چائن، جاپان، آسٹریلیا اور انڈیا، انڈیا کو بھی نہیں ساتھ لیا کیونکہ وہ بھی انگریزی سپیکنگ نہیں ہے۔
دیکھیے بات یہ ہے کہ میں ایک کتاب پڑھ رہا تھا، میں اس کتاب کا نام میرے ذہن میں نہیں آ رہا ہے، ویسے میرے سامنے ہی پڑھی ہوئی کتاب، وہ ایک امریکن ہسٹورین ہے، اس نے لکھا ہے، ہارورڈ یونیورسٹی کا وہ ہے پروفیسر ایڈورڈ ہیشلز کا نام، اس نے کہا کہ امریکہ کے جو صحیح شہری تھے وہ تو ریڈ انڈین تھے، آپ کو بھی پتا ہے، ان کو مار دیا گیا، اس کے بعد
چائنا نے یہ سوال اٹھایا ہے نا کہ آپ نے ان کے ساتھ کیا سلوک کیا تھا، آپ یوروں کی بات کرتے ہیں،
انہوں نے کہا کہ یہ ہمارے ہاں جتنے بھی ہیں یہ سارا برٹش گاربیج ہے، کہتے ہیں نئے جو امریکنز ہیں یہ آل برٹش گاربیج، اور آسٹریلیا کے اندر بھی یہی معاملہ ہے، अब यूरोप जो है ना, ये खुल के ये बातें जो मैंने आपसे बातें की, यूरोप की बातें कर रहा है अब यूरोप ने। अब आज ही सुबह यूरोप का वो जो डिफेंस सेक्रेटरी वो कह रहा था कि हम अपने दफा को यकीनी बनाने के लिए हमें नेटो के अलावा किसी और बंदोबस्त की बाबत भी नीति सोचना होगा। अच्छा, फ्रांस तो इस ज्यादा नाराज वजह से है कि क्योंकि जैसे आपने अपने इंटरव्यू में कह दिया है कि ऑक्स के काम के बाद ऑस्ट्रेलिया को फ्रांस की जरूरत नहीं रही, जिससे आप बोलते 46 बिलियन की 12 जदीद तरीन डीजल आप दूसरे फ्राम करने की डील खत्म हो गई। ये कोई छोटा सौदा नहीं है।
90 बिलियन की
फ्रांस में बड़ा शरीर गमो गुस्सा है। उसने कहा कि अफगानिस्तान हो, इराक हो, जहां मर्जी हो, तो हम इसके अमेरिका की हमायत करते रहे, अपनी जेबों पे अपने टैक्स पेयर का पैसा खर्च करते रहे, और यहां जब फायदे की बात आई तो अमेरिका जो है उसने हमें हमारी कमरे खजर।
मगर सर यहां पर भी आपका बरतानिया रोल प्ले कर गया, क्योंकि जो प्रेसिडेंट मैखवा हैं उनकी जब बाइडन साहब से मुलाकात होती है ना, तो थोड़ा मामला हल हो गया था और अगले दिन नोटिफिकेशन आ गया था कि फ्रांस अपने सफीर को वापस अमेरिका में भेज देगा। मगर उससे अगले दिन जो ऑस्ट्रेलिया और आपके बरतानिया के प्राइम मिनिस्टर की मुलाकात होती है, उसने फिर मिलियामेट कर दिया। तो बरतानिया मेरा ख्याल है ज्यादा एग्रेसिव रोल प्ले कर रहा है।
बहुत मेहरबानी, अगली बात जो मैंने कहनी थी वो आपने कह दी है, जज़ाकअल्लाह। मैंने कहा ना कि भाई केमिस्ट्री मिलती है आपकी और हमारी, बात यह है ना। अच्छा, मैं आपको एक और बात बताऊं जो अहम बात यह है कि भारत जो पहले से अफगानिस्तान में जमीन की बिना पर बड़ा जरूर रुसवा हो चुका है, उसके लिए ऑक्स का क्याम इसलिए बहुत परेशान कुन है कि उसे तो इस इत्तेहाद का हिस्सा ही नहीं बनाया गया, नेड़े नहीं लिया गया, इनको दूर ही रखा है। आप देखिए ना, कई बरसों से तासर यह दिया जा रहा था कि अमेरिका की सरपरस्ती में फकत इंडिया ही को एशिया में चीन के मुकाबले लाने की कोशिश की जाएगी, और मोदी साहब भी जब जाते थे दौरे पर तो बढ़ बढ़ के वो सदर के साथ गले मिलते थे, बगलगीर होते थे। अब क्या हुआ है, अब बगल गिरने की कोशिश कर रहे हैं, लेकिन जो बाइडन ने उनके दोनों बाल पकड़ में रोका हुआ वहां पे, वही दूर रहो मतलब है जी, कैसा काम ना करो मतलब है। अब इंडिया इस बात में परेशान है, इसने कहा कि एक तो अफगानिस्तान के अंदर इतनी हजीमें उठानी पड़ी है, दूसरा मैं चीन के मुकाबले में अपने सारे पत्ते मेज पर रखे इनके हाथ में गया था, इनकी गोद में जाके बैठा था, इनकी वजह से मैं रूस की गोद से निकला। अब ये है कि ये भी इन्होंने मुझे आपस के अंदर मुझे शामिल ही नहीं किया। तो इंडिया तो खुद अपने मुफादा देख रहा था ना कि ताकि इस हवाले चीन के हवाले से मुझे मजीद मजबूत किया जाएगा, मेरी नेवी को मजबूत किया जाएगा, मुझे मजीद असला दिया जाएगा। और आपको पता है कि हिंदुस्तान ने तो कभी ये मौका खोया नहीं है, हालांकि जब नेफा के मुकाम पर जब चीन के साथ पहली दफा लड़ाई हुई थी उस वक्त ये रूस के कैंप में था, लेकिन इसके बावजूद इसने अमेरिका से बहुत ज्यादा असले की डील ली थी, और हम जो अमेरिका के कैंप में बैठे हुए थे और अमेरिका के लिए बहुत सी तकलीफें बर्दाश्त कर चुके थे और बदनामी झील चुके थे, हारे उसने असले के सारे चीजें पुरजे मारे बंद कर दिए थे 57 की जंग के अंदर, और 71 की वॉर में सबको पता है रूस ने खुल के हिंदुस्तान की मदद की थी, और खुल के बांग्लादेश बनाने में इंडिया रूस का भी उतना ही किरदार है जितना कि उसका इंडिया का किरदार है, और अमेरिका का भी, अमेरिका ने भी अपना हिस्सा उसमें डाला अलग करने में सिलसिले में, हमें छठे बैरी बेड़े का चकमा देता रहा और जिस इंडिया को कहा तो बढ़ के तुम सारा काम कर लो। लेकिन अब ये देखिए कैसे,
ये हमारी एग्जम्पशंस भी तो हो सकती है ना। देखिए हमारी हुकूमतों की नाअहली, पाकिस्तान को तो मैं ओपनली कहती हूँ कि पॉलिटिशियंस जो हैं दे वर सेल्फिश, हमेशा पैसा लूटने में। मैं आई फील सैड अबाउट कि मुसलमान हम हैं और अमाल देखें हमारे। मगर मगरिब ने साइंस के लिहाज से भी बहुत तरक्की की, दुनिया पे रूल करने के लिहाज से भी तरक्की की, स्ट्रेटेजिक प्लानिंग के साथ चलते हैं ये लोग,
इसमें कोई शक नहीं। मैं आपकी बात से इत्तफाक करता हूँ, हमें अपनी यानी अपनी कोताहियों को सामने
नजरअंदाज नहीं कर सकते,
कोशिश भी करना चाहिए और इसमें कोशिश भी करनी चाहिए, कोताही से कुछ सीखना भी चाहिए, हमें कोताही से कुछ सीखना भी चाहिए मतलब जिसकी तरफ आप इशारा कर रही है, मैं ऐसे इत्तफाक करता हूँ। लेकिन ये है कि अब आप ये देखिए ना, अब इन्होंने पाकिस्तान के ऊपर तो पिछले कई बरसों से मुशर्रफ के जमाने से हमारे तालिबे इल्मों पर पाबंदी लगा दी, कोई यहाँ पे आके न्यूक्लियर फिजिक्स का पीएचडी कर ही नहीं सकता, अला तालिबे इल्म ले ही नहीं सकता न्यूक्लियर फिजिक्स की यहाँ पे, बरतानिया के अंदर भी और अमेरिका के अंदर भी और यूरोप के अंदर भी।
तो सर आपकी गवर्नमेंट ने, मेरी गवर्नमेंट ने क्या किया?
लेकिन अब आप ये देखिए ना, यही तरीकाकार होता है कौमों के भरने का, जब हमारे लिए रास्ते बंद कर दिए गए तो पाकिस्तान ने जब अपनी तहकी शुरू की, अब हमारी यूनिवर्सिटियां जो है वो उन्हें जरूरत ही नहीं रही, इसका एहतियात ही नहीं रही।
अल्हम्दुलिल्लाह, वो कहते ना कुबड़े दी किसे दी लक लत पई तो वो कुब निकल गया,
लत रास आ गई ना मतलब। अब ये हमारा जो एटमी कुवत का जो हमारी जो बनी है ये क्या है,
ये भी तो यही कोड़े की लाभ ही है ना जो उदास आई है, मतलब हम पहले जो है इन लोगों पर भरोसा करते रहे, जब इन पत्तों ने हवा दी हमें तो फिर हमें होश आया को हो हमें तो कुछ करना चाहिए। अब आप ये देखिए ना कि अब डॉक्टर कदीर को जब वो आए, अब जो यूरेनियम है अब उसके बारे में आप देखिए, अल्लाह ताला ने पाकिस्तान को यूरेनियम के मामले में बड़ा मालामाल किया हुआ है, अल्लाह का बड़ा शुक्र है। अब यूरेनियम को प्योरीफाई करना एक बहुत बड़ा मसला था, कोई आदमी हमें नजदीक आने नहीं देता, ना कोई लैब बनने देता था, ना कोई ऐसी बात होती थी, लेकिन अल्लाह ताला ने जब पाकिस्तान ने खुद कोशिश की तो आज अल्हम्दुलिल्लाह पाकिस्तान जो है एटमी मिसाइलों के सिलसिले में अल्लाह ताला ने उसे ऐसी मजबूत मुमताज कुव्वत दे दी है कि अब लोग 10 दफा सोचते हैं पाकिस्तान के बारे में। मसला ये अभी भी मसला हमारे साथ क्या है, जिसकी तरह आप और मैं दोनों बड़े दिलगीर भी रहते हैं, हमें अभी तक कुछ सिंसियर मुखलिस हुकूमत नहीं मिल रही, लोग नहीं मिल रहे हमें जो हुकूमत करने वाले हैं।
सर लोग हुकूमतें कहाँ से आएंगी, मेरे और आप में से ही आएंगी लोग, आप यकीन कीजिएगा। आप कहाँ से स्टार्ट करते हैं, मैं टॉपिक से इस तरह थोड़ा सा हट रही हूँ, माय अपोलॉजीज।
नहीं,
एक घर की एक पूरी की पूरी एक गवर्नमेंट है, एक घर में हस्बैंड वाइफ बच्चे रियाया मेरा घर, किसने आना है किसने जाना है, घर से निकले महल्ला महल्ले से निकले पूरा का पूरा एक कॉलोनी आ जाती है वगैरह, होते होते मुल्कों की सियासत आ जाती है। और अगर आप देखें छोटे बजट से लेके बड़े बजट तक यही एक सिलसिला है। पाकिस्तान की जो पॉलिटिशियंस हैं वो कहाँ से आते हैं, मेरे और आप में से ही आते हैं ना। ठीक, एक कहावत है अंग्रेजी की, एक्शन स्पीक लाउडर देन वर्ड। द अनफॉर्चुनेट पार्ट इज हमारे वर्ड स्पीक लाउडर देन आर एक्शंस, मगर जो वेस्ट है ना इनका एक्शन स्पीक लाउडर देन वर्ड। ये खामोशी के साथ, आप सोचिएगा कि जंग अजीम के बाद बरतानिया और अमेरिका मिल के बैठते हैं जहां से पावर ट्रांसफर होती है, बरतानिया ने रूल किया ना, अमेरिका के पास पावर आती है, और 25 साल यानी अब जाके वो मामला खुला है, इतना अरसा यानी their action was in process but they didn't speak out any word. Hamari problem ye hai ki hum bolte zyada hain magar hamara jo Pakistan ki surat-e-haal jo hai ki har aadmi ko apni apni payi hui hai, apni apni, aur vadiyan vadiyan gallan kar dende ne magar they are not ready to deliver anything to the country.
Chaliye main deliver ki baat kar deta hu aapke, aap samjhe, aapko aapke nazreen ko ek achhi khabar bhi suna dete hain is mamle mein. बात कि आपको याद हो किसी जमाने में हम जहाजों के पुर्जों के लिए मरते थे, हमारे जहाज एयरपोर्ट पे खड़े खड़े जंग आलूद होकर कचरा बन जाते थे, स्क्रैप बन जाते थे।
आज वो टेक्नोलॉजी है,
आज अल्हम्दुलिल्लाह ये मामला हुआ है कि सबसे पहले हमारे F-17 थंडर
माशाल्लाह विद द हेल्प ऑफ चाइना
से मलेशिया ने खरीदा।
या
मैं आपको एक और यहाँ पे बात बता दूं, आप जाइएगा गूगल पे जाकर अपडेट कीजिएगा, F-7 जेट जो थंडर तैयारा है ये मुकम्मल का पूरे का पूरा पाकिस्तान ने बनाया है, चाइना उसके अपग्रेडेशन भी पाकिस्तान ने की है। चाइना के हाथ सिर्फ फैक्ट्री लगाई गई पहले, क्योंकि पाकिस्तान के पास इतनी बड़ी स्टील मिल नहीं थी, टेक्नोलॉजी डिजाइन स्ट्रक्चर सारा काम है वो पाकिस्तान ने, पाकिस्तान के इंजीनियर ने बनाया है, वहां जाके चाइना को सिखाया भी है, ये चाइना खुद तस्लीम करता है इस बात को। अब सुनिए, सबसे पहले मलेशिया ने इसे खरीदा, पहले तो 4 साल तक हमें फजाई मशकों में हिस्सा नहीं, जो आर्मी फजाई मशकें होती थी उसमें नुमाइश में हिस्सा नहीं लेने दिया गया, आप देखिए वो इतने खौफजदा। अच्छा, ये 4 साल में रुके नहीं कि उसी की अपग्रेडेशन करते रहे। फिर इन्होंने आप ही जाइए जो मीडिया है इसी के जरिए जो है वो उसकी अब जो F-7 थंडर की खूबियां बतानी शुरू की, फिर नुमाइश में चले गए, फिर नुमाइश में जब गए तो 120 मुल्कों की नुमाइश के अंदर जहां पे 28 मुल्क जो थे बड़े जो धामबड़ किस्म के जो मुल्क थे उनके अंदर जो है F-100 को पहला इनाम मिला उसकी मशकों को, और उसकी उसकी जो कारकर्दगी है उसके जो अहदाफ पे कामयाबी से हमला है उसको वो मलेशिया ने खरीदे सबसे पहले, उसके बाद अर्जेंटीना ने खरीदे, अमेरिका के पड़ोस में बैठ के उसने खरीदे, सुभान अल्लाह उल्टे बांस बरेली को अमेरिका पड़ोस में और खरीदे जहाज में पाकिस्तान जा रहे हैं। अब उसे इराक ने खरीदा है, अब इराक की नई डील हो रही है, मतलब डील मुकम्मल हो चुकी है, साइन हो चुकी है 3 मुल्क में, और पाकिस्तान ने कहा है कि अभी 5 मुल्क और लाइन में हैं, हम उनसे मदद इस बेस पे करेंगे कि हमें वक्त चाहिए इसे बनाने के लिए, اور پاکستان کی اس انڈسٹری کو مزید جو ہے توسیع دی جا رہی ہے اپنے کہیں. اب وہ جو آج سے کچھ سال پہلے چائنا میں چیزیں تیار ہوتی تھیں، اب ساری کی چیزیں ساری پاکستان میں تیار ہو رہی ہیں. میں نے کہا کہ میں آپ کے ناظرین کو یہ خوشخبری بھی سنا دوں کہ یہ ایکشن لاؤڈر بھی ہو رہا ہے ہمارے یہاں الحمدللہ. ایک یہ بات. دوسرا یہ ہے کہ ہمارے، میں اور آپ سے ایک عرض کر دوں کہ ہمارے ایٹمی پروگرام کے کدوائی صاحب انچارج ہوا کرتے تھے، تو کدوائی صاحب آ رہے تھے تو انہوں نے ایک دفعہ بریفنگ دی تھی. انہوں نے کہا تھا کہ ہمارے میزائل کی ایک سب سے بڑی خوبی، انہوں نے کیونکہ جب جتنے مالک کے جو ملک تھے ان کے سامنے جب مشق کی تو اس کا میں نے ایک پروگرام دیکھا فاکس نیوز کے اوپر. فاکس نیوز کا جو تھا اینکر، آپ کو پتا ہے کہ اس وقت سے لے کے شام تک، شام سے لے کے اگلی صبح تک وہ اس کا کام ہی مسلمانوں کو گالیاں دینا ہے، تو وہ اکسایا، اس نے سوال ایسا پھینکا اپنے لوگوں کے پاس. اس نے کہا یہ کیا وجہ ہے کہ پاکستان نے اب تک 26 میزائلوں کا تجربہ کیا ہے، اس کا ایک بھی فیل نہیں ہوا، سارے کے سارے نشانے پہ ہیں. اسے دیکھا دیکھی انڈیا نے دو کیے، دونوں اس کے ناکام. آپ دوست کا کیا وہ بھی ناکام. امریکہ نے چار کیے، چار میں سے دو ناکام، دو اس کے کامیاب. اس نے کہا کہ پاکستان کے پاس کیا گدڑ سنگھی ہے جی، اس کے سارے کے سارے کا. اچھا ایک سائڈ پہ جس طرح ابھی آپ ہمارے دو فریم بنے ہوئے ہیں، ایک فریم میں وہ بات کر رہا ہے، ایک فریم میں وہ پاکستان کے میزائل چلتے ہوئے دکھا رہا ہے، یہ فراغ، یہ غوری ہے یا ببیل ہے، یہ فلاں ہے، یہ فلاں ہے، یہ فلاں ہے. سمندر سے ہوا میں، سمندر سے زمین پہ، زمین سے ہوا میں، زمین سے دریا میں، ان تمام تینوں جو تھے ٹرائی کا جو دکھایا، اس نے 100% کا نشانہ ٹھیک ہے، 100% نشانہ ٹھیک ہے. اس کی کیا وجہ ہے؟ یہ باقاعدہ طور پر اس نے سوال رکھا. تو ان میں سے ایک آدمی تھا، اس نے کہا کہ یہ تو وہ چیزیں جو اس نے دکھائی ہیں، بہت چیزیں دکھائی نہیں جاتی. اس نے کہا، میں آپ کی بحث کو کلوز کر دوں، اس نے کہا کہ امریکہ کے پاس سیٹلائٹ سسٹم ہے جو کہ راڈار پہ شو نہیں ہوتا. اس نے کہا کہ یہ امریکہ کا دعویٰ تھا، اب سے 7 مہینے سے امریکہ اب یہ دعویٰ نہیں کر رہا، اس لیے کہ پاکستان نے ایسا راڈار بنا لیا ہے.
اللہ کرے کہ مجھے اس کی ویڈیو مل جائے تو میں آپ کو دکھا سکوں یا ہم انسرٹ کر سکیں. عامر، آئی وش کہ وی کین گیٹ دیٹ ویڈیو اینڈ ٹوورڈز دی اینڈ وی کین انسرٹ دیٹ ویڈیو، تاکہ ہم پروف کے ساتھ بات کریں، ہم کوئی اسمپشن کی بات نہ کریں آپ کے ساتھ.
دنیا کے اندر سب سے کم خرچ کے جو میزائل بن رہے ہیں اور سب سے زیادہ دنیا کے خطرناک ترین مولک بن رہے ہیں وہ پاکستان. الحمدللہ بھارت جنگ کی باتیں کرنا ایک بیوقوفی ہے، نیوکلیئر طرف جانا ایک بہت بڑی حماقت ہے، یہ انسانیت کا خون ہے، اس کے بارے میں تو بات جو ہے میں سوچ چاہیے. لیکن یہ ہے کہ جب آپ کے سامنے دشمن ایسا دھمکیاں دے رہا ہو تو اس کے لیے کچھ نہ کچھ آپ کو سدباب کرنے کی ضرورت رہتی ہے. دیکھیے یہ بات ہمارے دین نے بھی کہا ہے کہ اپنی تلواریں اور گھوڑے ہم وقت تیار رکھو جہاد کے لیے. جس زمانے میں گھوڑے کہے گئے تھے، تلوار کہی گئی تھی، اس پہ آج بلالے آج جہاز بن گئے ہیں، آج آپ کے توپے میزائل بن گئے ہیں، اس لحاظ سے تو یہ تیاری رکھنی پڑتی ہے. لیکن اس کے باوجود بھارت نے پاکستان، پھر پاکستان پہ کئی طرح کے الزام بھی لگائے گئے، پاکستان یہ کر رہا ہے، فلاں کر رہا ہے، یہ نیوکلیئر بیچ رہی ہے، اپنی جو ہے جو نیوکلیئر جو ہے یہ چیز یہ بیچ رہا ہے، لیکن وہ بھی بری طرح ناکام ہوئے. اب ایف اے ٹی ایف انہوں نے رکھا ہوا تھا، ایف اے ٹی ایف کے 47 الزامات لگائے گئے پاکستان کے اوپر، پاکستان نے 47 میں 46 کمپلیٹ کر دیے، 47 مکمل ہو چکا ہے. لیکن اگر انڈیا کی بات کریں، انڈیا کے اوپر تو 147 لگتے ہیں اس کی طرف.
یا پھر وہی بات ہے نا کہ انڈیا کی پوزیشن اتنی مستحکم ہے، وہ فیصلہ کرنے والوں میں ہے. پہلے ہمیں ایسے لوگ تو پیدا کریں نا کہ جو فیصلہ کرنے کی پوزیشن میں ہو، ٹو اپوائنٹمنٹ کی پوزیشن کے اوپر ہو.
یہ وقت وقت کی بات ہوتی ہے، کبھی پاکستان بھی ایسے محبوب امریکہ کے محبوب تھا. اس لیے فرینڈز ناٹ ماسٹر والی کتاب پڑھ لی جائے تو اس کے بعد میرا خیال ہے کہ بہتر ہے کہ آپ جتنا دور ہو جائیں اور اب ہندوستان تیاری کریں. آپ بائیڈن نے جو اس کے بازو پکڑ لیے، گلے ملنے سے انکار کر دیا، تصویریں بولتی ہیں
صحیح، مگر آج انہوں نے بھی یونائیٹڈ نیشن جنرل اسمبلی میں مودی صاحب نے بھی یو این او کی ان کی چند چیزوں کو چیلنج کر دیا ہے نا، کہ یو نو یہ اتحاد جو ہے اس کا کیا معنی ہے. بہرحال زندگی تو بس ایسے گزرتی چلی جائے گی. مجھے افسوس ہے، تائیوان کی بات ہوتی ہے تو میں تائیوان کی ہسٹری دیکھتی ہوں. تائیوان کو آباد کرنے والے بنیادی طور پر چائنیز تھے، اور وہ اسی کا حق جتاتے ہوئے سمجھتے ہیں کہ وہ ان کی جگہ ہے. پھر کولونیل نظام آیا، मगर जो लोगों का वो जगह है उन लोगों की से नहीं, बाहर के लोग अपना हुक्म चला के, अब वो जो हवाई की सीईओ है, क्या इल्जाम है कि जी ईरान के ऊपर सैंक्शंस लगी हुई थी तो आपने क्यों सामान ईरान को बेचा? मामला तो यही है ना, तो जिस पे दिल करे सैंक्शन लगा दें, जिसका दिल करे उसको जीने दें, जिसका दिल करे उसकी सांस बंद है। मगर आज के पूरे प्रोग्राम में समी भाई जो मैं फील करती हूं ना, आपके प्राइम मिनिस्टर ऑफ इंग्लैंड, उनके इर्द गिर्द जो काउंसलर्स हैं, जो पॉलिसी मेकर्स हैं, हु आर दे, कौन लोग हैं वो जो उनको वो बात कहने में टू पुट वर्ड्स इन हिज माउथ रोल प्ले करते हैं? तो तमाम लोगों को और मुस्लिम उम्मा को एक तो ये कि अनफॉर्चुनेटली वी सेल आवर सेल्फ वेरी शॉर्ट, दिस इज व्हाट आई थिंक, यानी कहीं ना कहीं कोई इस्लामी इतिहाद ऐसा बन जाता है कि आम आदमी इस्लाम के चक्कर में उसके पीछे लग जाता है। नंबर टू, हम अपने आप को प्रूव करके पॉलिसी मेकिंग की पोजीशंस के ऊपर आए, हम अपने आप को उन कंपनीज के साथ उन पॉलिसी मेकिंग पोजीशंस पे लेके जाएं कि जो प्रोपेगंडा हो रहा है उसमें आप अपनी मर्जी के प्रोपेगंडा में रोल प्ले कर सके। मगर आई डोंट नो समी भाई की क्या सूरत हाल है, मेरा तो गम वही है कि अपने पेट से कपड़ा उठाएं तो अपना पेट ही नंगा होता है।
आपके आखिरी ये जो चार मशवरे हैं, मैं भी एक इसके बारे में यही कहूंगा कि आपकी आवाज मक्का मदीन, आपकी आवाज मक्का मदीन, मैं यही इसी बात की तो मैं दुहाई देता हूँ। अच्छी बात है कि फिर मेरी बातें आपके दिल पे असर कर गई और आपकी आपके मुंह से ये बातें निकल आई, यही तो मैं चाहता हूँ।
बहुत शुक्रिया समी भाई, वक्त बहुत तेजी से गुजरता है।
गुलामों की कोई से नहीं होती, जब तक हम गुलामी के इस दौर से बाहर नहीं निकलेंगे कभी आगे नहीं बढ़ सकेंगे।
बहुत
गुलामी से निकलने का वही तरीका है जो हमारे अल्लाह ने हमें बताया है। अल्लाह ने कहा, देखिए अल्लाह ने कहा है कि मेरी गुलामी में आ जाओ। देखिए हम शहर में किसी बड़े आदमी की हाथ में बैठ कर लेते हैं कि हमें बचाएगा, ये करेगा इसके उसके उसके लोग बता रहा फलांदा बंदा यार चौधरी का बंदा है, फलांदा बंदा ये बंदा। आप मुझे ये बताएं जब आप अल्लाह के बन जाए, अल्लाह कहे मैं तेरा हाथ भी हूं, तू चलता है मैं दौड़ के आता हूं, तू पुकारता है मैं फर्म रहता हूं, जब ये रिश्ता आप कायम कर लेते फिर अल्लाह से कौन लड़ेगा?
सर फिर वहां पे फिर दिल का मामला सीधा होना चाहिए, ये ना हो कि जो आयत मेरी मर्जी की है मैं उसको फॉलो करूं और जो आयत मेरी मर्जी की है मैं उसको फॉलो ना करूं।
नहीं, हमारे पड़ोस में देख रहे ना, वो जो टखनों से सलवार ऊंचे कपड़े नहीं है। मैं परसों एक फिल्म देख रहा था, वीडियो देख रहा था, काबुल का गवर्नर बनाया गया उसको और वो सड़क पे एक बाबा लेटा हुआ है, वो उसके पांव पकड़ रहा है, उसने कहा खुदा का वास्ता मैं गवर्नर, मुझे काबुल का गवर्नर बना दिया है तो तुम बाहर लेटे हुए तुम मुझे मिसे क्या करो, मिसे बास बुस होगी, तुम चलो मेरे साथ रहो, मैं अच्छी जगह पहला मामला हो गया जो हो गया, अब मेरे साथ चलो। गवर्नर पांव पड़ रहा है उसकी, थोड़ी याद लगा रहा बूढ़े को, मिनत कर रहा समझ कर रहा, वो वीडियो वायरल हुई, गवर्नर चलो मेरे साथ।
अल्लाह बेहतर करे। बस जी मैं तो सिर्फ ये कहती हूँ अब अपने अपने मुहासबे का वक्त है और वी गॉट टू बी सेंसिबल, वी गॉट टू बी वेरी सेंसिबल। मैं जब आप ये बात कर रहे हैं तो मैं एक आई लिव इन कैनेडा, कैनेडा में एक वेलफेयर सिस्टम है, हम टॉपिक से बिल्कुल, मैं हर प्रोग्राम में एक कंसर्न का इजहार जरूर करूंगी। कैनेडा में ना एक वेलफेयर सिस्टम है, अल्लाह ताला मुझे अपनी जनाब से अता फरमाए और मुझे हमेशा देते हाथों में रखे, आमीन सुमा आमीन। बाहसियत मुसलमान, यस ज़कात जो शख्स नहीं अफोर्ड कर सकता उसके ऊपर लगती है, मगर अगर यहाँ का सिस्टम आपकी अल्फाज पे यकीन करता है और अगर अफोर्ड कर सकते हैं तो मत लीजिए वेलफेयर, हमेशा अल्लाह से दुआ कीजिएगा कि अल्लाह मुझे देते हाथों में रखे। मगर वहां पे जब आप चीट करते हैं, आप और मैं सिस्टम को चीट कर सकते हैं, अगेन मैंने समीला साहब डॉक्टर साहब की बात को जो ये कहा था ना कि आयात चंद आयात मेरी मर्जी की,
मैं उनको जुर्म है,
सॉरी
यहाँ के इस फ्लाई सिस्टम को चीट करना बहुत बड़ा जुर्म है।
मगर आप कुरान पाक को अंडरस्टैंड करते हैं कैसे आप चीट कर सकते हैं, हो सकता है कि एक इंसान जो नाजायज ले रहा है हकीकत में किसी और का उस पे हक ज्यादा हो।
देखिए मैं आपको एक और चीज छोटी सी मिसाल बता दूं, आपके प्रोग्राम आखिर पे जा रहा है, निक्सन की बायोग्राफी पढ़िएगा आप, अमेरिका निक्सन बायोग्राफी में उसमें लिखा हुआ है कि जब वो सऊदी अरब के दौरे पे गए तो शाह फैसल थे उस वक्त सऊदी अरब के, हालांकि सऊदी अरब में मुकम्मल इस्लाम नहीं है जैसा कि खुलफा राशिदीन ने बताया, जैसा ऐसा नहीं है, मैं सिर्फ इस्लामी हुकूमत तस्लीम नहीं करता तो मुकम्मल तौर पर, बाहर जो रखे हुए असूल वो इस्लामी जो है वो इस्लामी है, हम कैसे क्या जरूरत हमें इनकार कर सके। निक्सन ने कहा